اللهم صل على محمد وآله الطاهرين. بسم الله الرحمن الرحيم. معزز ناظرین، اپنے میزبان بشیر احمد کا سلام قبول کیجیے. پروگرام راہ نجات کی ایک اور کڑی کے ہمراہ حضر خدمت ہوں. سب سے پہلے آپ سب کو اپنے پروگرام میں خیر مقدم عرض کرتا ہوں، اور آج جس عنوان پہ گفتگو ہوگی وہ ہے اسلام میں معیشت کی اہمیت. معیشت اور معاش، رزق و روزی ایک ایسا مسئلہ ہے جو نہ صرف انسان اور یا دوسرے الفاظ میں کہوں اشرف المخلوقات سے مخصوص ہے، بلکہ جتنے بھی جاندار موجودات ہم دیکھتے ہیں کہ وہ بھی اس مسئلے میں کوشش کرتے رہتے ہیں کہ کسی بھی طرح سے اپنی معیشت اور اپنی رزق و روزی کی تلاش میں رہیں. اور اسی طرح سے ہم دیکھتے ہیں کہ لیکن جو انسان کو شرف بخشا خداوند کریم نے اور اس کی فطرت میں اور اس کو ودیعہ کیا یہ تقاضا، یہ غریضہ کہ وہ ہر دن اسی کشمکش میں رہے کہ کسی بھی طرح سے اپنی معیشت کو ٹھیک کرے، اپنی رزق و روزی کی تلاش میں رہے. لیکن اس حوالے سے ہم دیکھتے ہیں کہ اسلام ایک جو مکتب فکر ہے اور انسان کو صحیح معنوں میں صحیح رہنمائی کرتا ہے ہر معاملے میں، اسی طرح سے معیشت میں بھی اور معاشیات میں بھی انسان کی رہنمائی کرتا ہے. دوسرے مکاتب فکر سے کیا تفاوت ہے، اس کا کون سا فرق ہے، اور یہ خود کتنی اہمیت کا حامل ہے معیشت انسان کی زندگی میں اور انسانی معاشرے کے لیے. اسی طرح سے کس حد تک اس کا دائرہ کتنا وسیع ہے، کون سے اصول اور ضوابط اسلام نے بیان کیے ہیں، ایک ایسی بحث ہے اور ایک ایسی دلچسپ گفتگو کی جا سکتی ہے اس موضوع پہ. اور انشاءاللہ ہم چاہیں گے کہ آج کی بحث میں اسلام میں معیشت کی اہمیت کے عنوان سے جو ہم نے انتخاب کیا ہے اس پہ وضاحت کی جائے گی کہ اس کی اہمیت کیا ہے اور دیگر مقاد فکر کے ساتھ اس کی کیا فرق ہے، اور کن زاویوں سے اسلام چاہتا ہے کہ انسان معیشت کے حوالے سے تگودو میں رہے. آج اسی دلچسپ گفتگو کرنے کے لیے، اسی موضوع پہ گفتگو کرنے کے لیے ہم نے دعوت دی ہے عالی جناب مولانا علی عباس خان صاحب قبلہ کو. ان سے آپ کی ملاقات بھی ضرور کروائیں گے، لیکن حسب معمول یہاں پہ لیتے ایک بریک میں ہم پروگرام کا کیپشن. ناظرین، پروگرام میں آپ کا پھر سے خیر مقدم ہے. آئیے ہمارا ساتھ دیجیے، ہم گفتگو کا آغاز کرتے ہیں. قبلہ، السلام علیکم و رحمۃ اللہ.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ.
بہت بہت شکر گزار ہیں آپ کے، اور خیر مقدم کہتے ہیں اپنے پروگرام میں.
میں بھی آپ کا شکریہ ادا کرتا ہوں.
جیسا کہ عرض کیا ناظرین کی خدمت میں کہ کچھ معیشت کے حوالے سے آج گفتگو ہو. ایسے کچھ عناوین ہیں جن پہ کم ہی گفتگو ہوتی ہے ٹیلی ویژن پہ اور ٹی وی پروگراموں میں، لیکن آج اس راہ نجات میں ہم نے اس عنوان کو انتخاب کیا ہے. تو سب سے پہلی جو اس حوالے سے جو پہلا سوال ہمارا رہے گا وہ یہ ہے کہ اسلام، چونکہ اسلامی نقطۂ نگاہ سے ہم آپ سے چاہیں گے کہ کچھ ہمارے ناظرین کو بتائیں معیشت کے بارے میں، تو اسلام اور معیشت کا آپس میں رابطہ کتنا گہرا رابطہ ہے؟
اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین، وصلی اللہ علی محمد وآل بیتہ الطیبین الطاہرین. سب سے پہلے تو میں آپ کی خدمت میں اور سحر ٹی وی کی خدمت میں ہدیہ تبلیغ پیش کروں گا کہ اس طرح کے موضوعات کو آپ نے گفتگو کے لیے چنا، اور انشاءاللہ آگے اس طرح کے موضوعات پر اگر زیادہ گفتگو ہو
صحیح
تو شاید ہمارے ناظرین کے لیے زیادہ مفید ہوگا. اقتصاد کے حوالے سے مقدمتاً انسان میں اور جانوروں میں ایک فرق ہے، البتہ شاید ایک دو جانور استثنا ہوں اس میں، لیکن معمولاً فرق یہ ہوتا ہے کہ اس نیچر اور اس کائنات سے اور اس دنیا سے جب جانور اپنے استفادے کی چیزوں کو آ کے نکالنا چاہتا ہے، وہ چیزیں جو اس کی زندگی کے کام آتی ہیں، وہ چیزیں جو اس کی زندگی کو آگے بڑھاتی ہیں، تو آپ عام جانوروں کی جب آپ زندگی کو دیکھیں گے تو ان کو یہ چیزیں دنیا میں تیار اور آمادہ ملتی ہیں، لیکن انسان ایسا نہیں ہے. انسان کو اپنی ضروریات کو پہلے تیار کرنا پڑتا ہے، پھر وہ آ کے ان کا استفادہ کرتا ہے. جانور जब अपने खाने को दुनिया में, जंगलों में, पानी में, पहाड़ों पे उसको तैयार मिलेगा, बस उसको उस तक पहुंचना होता है।
सही।
लेकिन इंसान के लिए दो मरहले हैं।
सही।
पहला मरहला ये है कि वो चीज़ें जो उसको यूज़ करना है, इस्तेमाल करना है, उसको आके उसको तैयार करना है।
सही।
तैयार करने के बाद फिर उसको इस्तेमाल में लाना है। गरचे मसलन मधुमक्खी है।
सही।
या बाज़ चीटियां हैं जिनके बारे में ये मिलता है कि वो भी इंसान की तरह अपने खाने को तैयार करते हैं, लेकिन ये एक बहुत ही कोई ख़ास, यानी नहीं कि जिसको कहा जाए कि ये काबिल गुफ्तगू चीज़ है। तो ये इंसान के खुदावंद मुताल ने एक उसकी फितरत में ये एक इम्तियाज़ रखा है। अच्छा, अब जब इंसान आता है इसको तैयार करने के लिए, तो यहाँ पर एक हमें निज़ाम की ज़रूरत है। यानी किस तरह से इंसान अपनी ज़रूरियात की चीज़ों को हासिल करे। और ये भी हमें पता है कि हर इंसान अपनी तमाम ज़रूरियात को ख़ुद पूरा नहीं कर सकता। उसको ज़रूरत होती है कि कुछ चीज़ों को वो तैयार करे, कुछ चीज़ों को कोई दूसरा इंसान तैयार करता है, फिर आपस में ये मुबादला करते हैं। यानी जो चीज़ें मैंने तैयार की हैं, मैं अब इन चीज़ों को दूसरों को दे सकता हूँ, लेकिन वो चीज़ें जो दूसरों ने तैयार की हैं, मुझे उसकी ज़रूरत है, मैं उससे उसको ले सकता हूँ। तो अब यहाँ पर एक निज़ाम में एक मुबादले का निज़ाम बनता है, एक तबादुल का निज़ाम बनता है, जिसको कहा जाता है लेन देन। यानी मैं कुछ लेता हूँ और उसके मुकाबले में कुछ देता
हूँ।
यही लेन देन जो है वो मईशती निज़ाम है। तो ये निकला कहाँ से? इंसान की ज़रूरियात को देखते हुए। अगर जानवरों की तरह इंसान के अंदर भी यही होता कि उसको अपनी हर ज़रूरत इस नेचर में तैयार मिलती, तो वो जाता और उसको हासिल कर लेता, आगे कुछ करने की ज़रूरत नहीं थी। लेकिन नहीं, इंसान को अपना खाना, इंसान को अपना पहनना, ओढ़ना, रहन सहन के जो तरीक़े हैं, कोई भी इसमें से चीज़ उसको बिल्कुल 100% तैयार नहीं मिलती। कुछ ना कुछ उसको उसके ऊपर काम करना पड़ता है। और आजकल की अगर आप ज़िंदगी में देखें, जितना ज़िंदगी आगे बढ़ती जा रही है और उसमें रहन सहन में तरक्की होती चली जा रही है, नए नए वसाइल आते जा रहे हैं, उतना ही ज़्यादा ये लेन देन का निज़ाम भी पेचीदा होता चला जा रहा है। यानी इसीलिए आप देखेंगे जो शुरू में इंसान थे, अगर उनके बारे में देखा जाए तो शायद ये कहा जा सकता है बहुत आसानी से कि उनके पास कोई ऐसा निज़ाम इक्तसादी नहीं था। लेकिन अगर आज आप देखेंगे तो तकरीबन 3 या 4 बहुत बड़े दुनिया में इक्तसादी निज़ाम पाए जाते हैं, जिनमें से एक निज़ाम इस्लामी निज़ाम है। और आपने जो गुफ्तगू शुरू की और बहुत अच्छा नुक्ता उसमें इशारा किया कि इस्लाम हमारे तमाम सवालात का जवाब देता है।
बिल्कुल।
इसमें से एक सवाल है इक्तसाद को लेकर,
मईशत।
तो इस्लाम की नज़र इक्तसाद के बारे में क्या है? सबसे पहले ये रोशन होना चाहिए। भाई, इस्लाम निज़ाम इक्तसादी को मानता है, नहीं मानता है? अगर मानता है तो उसका दायरा कितना है? खूब, मेरे ख्याल में हाँ में जवाब देना काफ़ी नहीं है। यानी हम आके सिर्फ ये कहते हैं कि जी इस्लाम निज़ाम इक्तसादी को मानता है। खूब, एक तरफ से हमारा दावा ये है कि इस्लाम दीन फितरत है, फितरत अल्लाह अल्लती फतर उन्नास अलैह। दूसरी तरफ से हमारा मानना ये कि निज़ाम इक्तसादी भी एक निज़ाम फितरी है, तो 100% इस्लाम इस निज़ाम की हिमायत ही करेगा।
सही।
ठीक। इस्लाम ने निज़ाम इक्तसादी कुछ मबानी और कुछ उसूल बयान किए। खुलासा जवाब यह है, अगर हम उन मबानी और उसूल के ऊपर चलते हैं तो इस्लाम निज़ाम इक्तसादी की तायद करता है। यानी वो निज़ाम इक्तसादी जो इस्लामी मबानी और उसूल के ऊपर कायम है, इस्लाम उसकी तायद करता है, इस्लाम उसको मानता है और उसको बढ़ावा देता है। आपके सवाल में एक गोशा और पाया जा सकता है, वो ये है कि नहीं, असल इक्तसाद के बारे में इस्लाम की क्या नज़र है? क़त नज़र अज़ मबानी और उसूल
के।
मेरे ख़्याल में, और शायद ये दावा बेदलील नहीं है, शायद ही कोई ऐसा मकतब हो जिसमें आसमानी किताब और उसके रसूल ने इतना ज़्यादा इक्तसादियात के ऊपर, इतना ज़्यादा मईशत के ऊपर ताकीद की हो जितनी इस्लाम ने की है। आप रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम, आइम्मा अलैहिमुस्सलातु वस्सलाम सब की ज़िंदगी में आप देखेंगे, कोई इमाम आपको ऐसा नहीं मिलेगा कि जिसने अपनी ज़िंदगी दूसरों की मेहनत के बल के ऊपर चलाई हो। एक वाक़या मिलता है रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के ज़माने का कि एक सहाबी है जिसके बाल बच्चे हैं और एक भाई है उसका। जब इस सहाबी को इबादत की अहमियत का पता चलता है कि इबादत कितनी अहमियत रखती है, इबादत की कितनी अहमियत है और इबादत का क्या मकाम है इस्लाम के अंदर, तो आके एक फ़ैसला लेता है। फ़ैसला लेता है कि मैं पहाड़ों पे जाता हूँ इबादत के लिए, और अपने भाई को ज़िम्मेदारी देता है कि मैं अगर पहाड़ों पे चला जाऊँगा इबादत के लिए तो ये मेरे घर वालों को कौन संभालेगा। वो अपने भाई से दरख्वास्त करता है कि भाई तुम्हारी ये कोई अभी कोई ख़ानदान नहीं है, तुम्हारी नहीं, तुम्हारी कोई जौजा नहीं है, तुम्हारी औलाद नहीं है, तुम ये काम करो कि मेरा जो घर है, मेरा जो परिवार है, तुम इसकी ज़िम्मेदारी संभाल लो, मैं इबादत के लिए पहाड़ों पे जा
जाता हूँ।
वो चला जाता है। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम उसके बारे में पूछते हैं कि फ़लाँ शख्स नज़र नहीं आ रहे, कहाँ है। देखिए इससे पता चलता है कि एक एक सहाबी के ऊपर हज़रत की नज़र थी।
बिल्कुल।
जब सवाल करते हैं तो जवाब दिया जाता है कि वो पहाड़ों पर इबादत के लिए गया है। हज़रत फ़ौरन पलट के सवाल करते हैं तो उसके बाल बच्चों का क्या हो रहा है, उनकी ज़िम्मेदारी किसके ऊपर है। देखिए बहुत ही अजीम बात है कि वो इंसान जो अशरफ़ मखलूक़ात है वो इन छोटी छोटी चीज़ों के ऊपर नज़र रखे हुए कि अगर एक इंसान माशरे से दूर चला गया है तो उसके घर वालों को क्या हो रहा है। जवाब आता है कि उसकी ज़िम्मेदारी उसके भाई के ऊपर है। हज़रत कहते हैं कि खुदा की कसम उसकी इबादत जो अपने घर वालों को छोड़ के मईशत को छोड़ कर चला गया है कोई अर्जिश नहीं रखती, और उसका भाई जो उसकी उसके घर वालों को देख रेख कर रहा है इसकी देख रेख का सवाब उसकी इबादत से कहीं ज़्यादा है। यहाँ तक कि आप इस्लाम में देखेंगे कि अपने घर वालों के लिए हलाल रोज़ी कमाना इस्लाम कहता है ये इबादत है, ये जिहाद है।
जिहाद है बिल्कुल।
जिहाद
कोई इस रास्ते में मर गया,
इस दुनिया से
गई,
चला जाता है, मौत आ जाती है, उसको शहीद का रुतबा दिया जाता है। इस्लाम ने कभी भी इस चीज़ को मना नहीं किया। यहाँ तक कि आप देखेंगे कि रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने जब मदीने में अपनी इस्लामी हुकूमत कायम की वहाँ पर उन्होंने इस चीज़ को सबसे पहले रखा कि मुसलमान अपने पैर के ऊपर किस तरह खड़े हों। इसलिए आप अगर उस ज़माने का मुतालिया करेंगे किताबों में तो आपको मिलेगा मुसलमान उस ज़माने में हर काम करता था,
सही,
मुसलमान अपनी मईशत को खुद संभाले हुए था। तो ऐसा नहीं हो सकता कि हम आएँ और ये कह दें कि नहीं इस्लाम ने फ़क़त इबादत के ऊपर तवज्जो दी है। जी बेशक इस्लाम ने फ़क़त और फ़क़त इबादत के ऊपर तवज्जो दी है, लेकिन इस्लाम में मईशत के लिए मेहनत करना भी खुद इबादत है।
बिल्कुल मजा फरमा रहे हैं आप। अगर आप इजाज़त दें, यहाँ वक्त हो चला है पहले सवाल का, पहले सवाल प्रोग्राम में क्या है। नाज़रीन कराम, गुफ्तगू हो रही है इस्लाम में मईशत की अहमियत के सिलसिले में, और यहाँ पर वक्त हो चला है पहले सवाल का। आइए मिल के पहला सवाल देखते हैं।
बिस्मिल्लाह रहमान रहीम, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू। मैं आपकी खिदमत में और तमाम नाज़रीन की खिदमत में सलाम के साथ साथ अल्लाह से दुआगो हूँ कि वो आपको मज़ीद तौफीका दे दे इस तरह की खिदमत अंजाम देने के लिए। मेरा एक सवाल था इस प्रोग्राम के सिलसिले में जो आप इस वक्त प्रोग्राम इक्तसादी निज़ाम के हवाले से कर रहे हैं। एक सवाल था ये कि जो मसलन मेरे जहन में बहुत देर से उठ रहा है कि इस्लाम के इक्तसादी निज़ाम और दूसरे मकातिब फ़िक्र के इक्तसादी निज़ाम में क्या फ़र्क है, थोड़ी वजाहत करें तो मेहरबानी होगी।
नाज़रीन, आपका प्रोग्राम में फिर से खैर मकदम है, आइए हमारा साथ दीजिए। और ये जो यहाँ पे अजीज़ बरादर ने सवाल किया है, इस सवाल का जवाब हम आलिज नाम से सुनते हैं। कबला बहुत ही अहम सवाल है कि ہمیں کچھ اہمیت کے بارے میں بتائیے کہ اسلام کس حد تک ہے یعنی معیشت کا قائل ہے، اور اس کی وضاحت فرمائیں کہ کیا اہمیت ہے اس جی.
دیکھیے، کام کاج انسان کا ایک فعل ہے. انسان جو بھی کام کرتا ہے، اور یہ میں یہاں پہ وضاحت کر دوں ایک منٹ میں، کہ ہم یہ نہ سمجھیں کہ یہ جو ہم ہاتھ ہلا رہے ہیں، یہ جو ہم بیٹھے ہوئے ہیں، یہ جو اس وقت لوگ ہمارا پروگرام دیکھ رہے ہیں، یا جو باتیں میں بیان کر رہا ہوں، اسلامی نظام میں اس کا کوئی حکم نہیں ہے. اسلام نے ایک ایسا نظام ہمارے لیے پیش کیا ہے جس میں ہر چیز کا حکم آپ کو ملے گا. اگر اسلامی نظام میں آپ کو ہر چیز کا حکم ملے گا، تو نظام معیشت کا بھی ایک حکم ملے گا.
صحیح.
انسان جو کام کرتا ہے، جو اس کی ذمہ داریاں ہیں، اگر اس کو دیکھنا ہے کہ اسلام نے اس کی ذمہ داریوں کے مقابلے میں کیا کہا ہے، کیا چاہتا ہے اسلام کہ ہم کون سی ذمہ داریاں ہمارے اوپر واجب ہیں، کون سی ذمہ داریاں ہمارے لیے مستحب ہیں، کون سی حرام ہیں، تو ایک راستہ ہے اس کے پاس فی الحال عوام کے لیے کہ وہ آئیں ایک مجتہد کی تقلید کریں. جب ہم مجتہد کی تقلید کرتے ہیں، تو مجتہد رسالے عملیہ میں آ کے اپنے مقلد کو، جو اس کی تقلید کر رہا ہے، بتاتا ہے کہ آپ کے اوپر یہ یہ ذمہ داریاں ہیں، اور اگر کہیں پر ہمیں اپنی ذمہ داری سمجھ میں نہیں آتی ہے، تو ہم اپنے مقلد سے، اپنے مجتہد سے سوال کرتے ہیں، وہ آ کے ہم کو اسلامی نظام کے سائے میں آ کے جواب دیتا ہے کہ اسلامی نقطۂ نظر سے آپ کی ذمہ داری یہ ہے. جب ہم رسالہ عملیہ کو آ کے اٹھا کے دیکھتے ہیں، تو رسالہ عملیہ کو تین حصوں میں آ کے تقسیم کیا جاتا ہے. پہلا حصہ رسالہ عملیہ کا عبادات ہیں، یعنی وہ احکام اور وہ قوانین اور اصول اس کے اندر بیان کیے جاتے ہیں جن کا سیدھا ربط عبادت سے ہے. نماز ہے، روزہ ہے، خمس ہے، زکوٰۃ ہے، یہ سب عبادیات ہیں. اس کے بعد ایک حصہ ہوتا ہے جس کے اندر معاملات کو بیان کیا جاتا ہے، اور ایک تیسرا حصہ ہے کہ جو نئے مسائل ہیں، جو جدید مسائل ہیں، جو عبادات اور معاملات دونوں میں نہیں آتے ہیں، ان کو بیان کیا جاتا ہے. اہمیت کو اگر ہمیں دیکھنا ہے، تو اہمیت یہی سمجھ میں آ جاتی ہے کہ جتنے مسائل اسلام میں عبادت کے بیان کیے جاتے ہیں، اس سے کہیں زیادہ مسئلے معاملات کے بیان کیے جاتے ہیں. جتنی آپ کو کتابیں، جتنے آپ کو چیپٹر عبادت میں ملیں گے، اس سے کہیں زیادہ کتابیں اور چیپٹر آپ کو معاملات میں ملیں گے. یہاں تک کہ مولا کائنات علیہ الصلوۃ والسلام ایک حدیث میں ارشاد فرماتے ہیں کہ خداوند متعال نے عقل کے 10 حصے کیے ہیں، جس میں سے 9 حصوں کو معاملات میں رکھا ہے، اور وہ ایک حصہ جو باقی ہے، اس میں بھی سب سے زیادہ حصہ ان لوگوں کا ہے کہ جو آ کے معاملہ کرتے ہیں. اتنا زیادہ اسلام نے معاملات کو، معیشت کو آ کے اہمیت دی ہے. اس لیے آپ دیکھیں گے ہمارے فقیہ بزرگوار شیخ اعظم انصاری جب آ کے اپنی فقہ کی کتاب لکھتے ہیں، تو وہ آ کے عبادات کو نہیں لکھتے ہیں، وہ کتاب مقاصب لکھتے ہیں. مقاصب جمع ہے مقصب کی، مقصب یعنی معاملہ، لین دین کرنا، کس طرح سے ہم ایک چیز کو بیچیں، کس طرح سے ہم ایک چیز کو خریدیں. جب مولا کائنات علیہ الصلوۃ والسلام کا زمانہ آتا ہے، اور ظاہری حوالے سے آپ کو حکومت ملتی ہے، تو تاریخ نقل کرتی ہے کہ مولا ہمیشہ صبح جا کے بازار میں کھڑے ہو جاتے تھے، اور جو لوگ معاملہ کر رہے ہوتے تھے، ان سے آ کے پوچھتے تھے کہ یہ بتاؤ، یہ جو تم معاملہ کر رہے ہو، تمہیں اس کے احکام پتہ ہیں یا نہیں؟ اور ایک آخری نقطہ اس بات کی اہمیت کے لیے، دیکھیے انسان بغیر کھانے پینے اور اوڑھنے کے نہیں رہ سکتا.
صحیح.
ٹھیک ہے،
بالکل.
کھانے پینے میں اگر اس کا کھانا پینا حلال نہیں ہے، اگر اس کا اوڑھنا اور اس کا رہن سہن حلال نہیں ہے، تو کیا وہ کمال تک پہنچ سکتا ہے؟
بالکل نہیں.
نہیں پہنچ سکتا. ٹھیک ہے، تو یہ طے شدہ بات ہے کہ ہم جو چیز کھا رہے ہیں وہ حلال ہونا چاہیے، ہم جو چیز پہن رہے ہیں وہ حلال ہونا چاہیے، ہم جس جگہ پر رہ رہے ہیں وہ کیا ہونا چاہیے؟ حلال ہونا چاہیے. بشیر بھائی، یہ تینوں چیزیں اس وقت تک حلال نہیں ہو سکتی جب تک ہم اسلام کا معیشتی نظام نہ سمجھیں.
सही बजा फरमा रहे हैं बिल्कुल, जब पता ही नहीं हमको
भाई, जब तक आपके मामलात
कौन सी
नहीं
चीज
सही
हलाल है
होंगे,
कौन सी चीज हराम है,
जब तक आपके मामलात नहीं सही हैं, आपको क्या पता ये चीज आप जो खरीद रहे हैं ये हलाल है या हराम है।
हाँ ये जो मामला हो
ये
रहा
जो
है खुद
मामला
ब
हो रहा
खुद
है
ब
सही है या गलत है, ये जो आपने कपड़ा खरीदा है पहनने के लिए ये हलाल है या हराम है, ये जो आप अपने घर में चीज़ें खरीद के लेके आ रहे हैं बच्चों के खाने पीने के लिए ये हलाल है या हराम है, ये जो आपकी कमाई है ये हलाल है या हराम है। अगर इन तमाम चीज़ों के बारे में मुझे यकीन नहीं है कि मैं हलाल रास्ते से इस चीज़ को कमा रहा हूँ, तो वो चीज़ जिसको मैं खा के बड़ा हो रहा हूँ मुझे कहाँ से यकीन है कि मैं कमाल तक पहुँच सकता हूँ। वो जुमला इमाम हुसैन अलैहिस्सलाम का आशूर के दिन बखूबी हमें याद है कि इमाम फरमाते हैं कि मुझे मालूम है कि मेरी हक बातें क्यों तुम्हारे ऊपर असरअंदाज नहीं हो रही हैं। इमाम हुसैन अलैहिस्सलाम जैसी शख्सियत की बातें इंसान की समझ में नहीं आ रही हैं, क्यों नहीं समझ में आ रही हैं, क्योंकि इमाम ने फरमाया इन्नमा मुलियत बुतूनुकुम मिनल हराम, उसकी वजह यह है क्योंकि तुम्हारा पेट हराम खाने से भरा हुआ है। तो शायद मेरा ये जुमला सख्त हो लेकिन हकीकत है, हराम खाने का मतलब फ़कत ये नहीं है कि हम किसी जालिम से लें, हराम खाने का मतलब ये भी है कि अगर हमारा मामला गलत है
गलत है
और उसके ज़रिए से हम कुछ कमा रहे हैं कोई चीज़ खरीद के लेके आ रहे हैं तो इसका मतलब ये भी है कि हमारा पेट हराम से भर रहा है,
सही
और अगर पेट हराम से भर रहा है तो अब हम चाहे कितनी भी अच्छी बातें सुन लें, कितनी भी बेहतरीन महफिलों में जाके बैठ जाएं, कितनी भी अहादीस और रिवायात हमारे लिए पढ़ दी जाएं, वो बातें हमारे ऊपर असरअंदाज नहीं होंगी। ये मेरा कहना नहीं है, ये इमाम हुसैन अलैहिस्सलाम इरशाद फरमा रहे हैं। तो अगर हम चाहते हैं अपने आप को कमाल तक पहुँचाएँ, अगर हम चाहते हैं अच्छी बातें हमारे ऊपर असरअंदाज हों, तो हमें इस्लाम के मईशती निज़ाम को समझना पड़ेगा और उसके अहकाम को जानना
जानना
पड़ेगा।
पड़ेगा बिल्कुल,
हम जाके देखें रिसाले में कि किस तरह से ख़रीदना सही होता है, किस तरह से हमारा मामला एक रिबवी मामला हो जाता है, किस तरह से हमारा मामला एक गलत मामला हो जाता है, किस तरह से हमारा बेचना और ख़रीदना गलत हो जाता है।
यानी अफसोस की बात है कि मुआशरे में इन चीज़ों पे बहुत कम अहमियत दी जाती है और यानी इनकी तरफ मुतवज्जा ही नहीं होते लोग
मैंने
मामले
जो
को करने से।
शुरू
बिल्कुल
में सहर टीवी का शुक्रिया अदा किया था कि आपने ये मौजू रखा, उसकी वजह क्या थी, उसकी वजह यही थी कि ये एक ऐसा मौजू है कि जो हमारी ज़िंदगी में बेहद ज़्यादा दखालत रखता है। कौन सा ऐसा घर है कि जिस घर में दिन भर में कोई एक चीज़ खरीदी ना जा रही हो,
हर घर में,
हर घर में कुछ ना कुछ खरीदा जा रहा है या नहीं।
बिल्कुल
चलिए बेचने की बात छोड़ दी, आप नहीं बेच रहे लेकिन खरीद रहे हैं या
खरीद
नहीं, आपको ख़रीदने के अहकाम पता होना चाहिए या नहीं। क्या हमारे घर में एक 5 साल का 10 साल का बच्चा जाके बाजार से कुछ खरीद के ला सकता है, क्या फिक्री हवाले से ये ख़रीदारी सही है,
सही है, जायज़
ये
है,
मामला कौन सा मामला है। क्या अगर हमने किसी को पैसा कर्ज दिया है तो क्या 1 महीने के बाद हम उसे कुछ बढ़ा के वापस ले सकते हैं, क्या अगर हमने बैंक में पैसा रखा है तो बैंक जो हमें सूद दे रहा है क्या हम उससे ले सकते हैं, क्या अगर हमने अपने माल का खुम्स नहीं निकाला है तो क्या हम उस माल के अंदर आके तसर्रुफ कर सकते हैं। आप कहेंगे जनाब ये तो मेरा ही माल है, लेकिन मबानी और उसूल इक्तिसादी इस्लाम के हवाले से अगर आपने अपने पैसे का खुम्स और अपने माल की ज़कात अदा नहीं की है तो ये माल आपका माल नहीं है। इमाम सादिक अलैहिस्सलाम फरमाते हैं कि वो जूते की डोरी कि जिससे तुम अपने जूते को बांधते हो इसमें भी हमारे लिए खुम्स रखा है खुदा ने। यानी अगर आपके घर में एक नमक की शीशी है,
शीशी है उस
और 1 साल पूरा हो गया और आपने बाकी बचे हुए नमक का खुम्स नहीं दिया तो ये नमक जो आप खाने में डाल रहे हैं इस खाने को आप नहीं खा सकते। अब आप बताएं कि कितनी अहमियत है इस्लाम में इक्तसाद की, इस्लाम में मईशत की, हर जगह ये मईशत, बगैर मईशत के हम जिंदगी नहीं कर सकते। तो जब तक
नहीं, इबादत का सही हक भी अदा नहीं कर
अदा
सकता
हो सकता।
और ये जो कहा गया है कि मुजाहिद है वो जो इस दौड़ धूप में रहता है कि कसम माश करे, इसलिए कहा गया ताकि सही हलाल रोजी,
हलाल रोजी जब तक की नहीं होगी। आप जो कपड़ा पहने हुए आप जिस जगह, इसीलिए देखिए जो मकान जिस जगह के ऊपर इंसान इबादत कर रहा है कहा जाता है वो जगह मुबाह होना चाहिए। और कैसे पता चलेगा आपको मुबाह है।
बजा फरमाए, अगर आप इजाज़त दें यहाँ पे दूसरे जो सवाल पूछने वाले अफराद है देखते हैं कि उनमें से आज दूसरा सवाल क्या है। नाज़रीन कराम, बहुत ही अहम गुफ्तगू हो रही है इस्लाम में मईशती निज़ाम के हवाले से कि इस्लाम में मईशत की अहमियत क्या है। यहाँ पे वक्त हो चला है दूसरे सवाल का, आइए मिलकर देखते हैं।
बिस्मिल्लाह रहमान रहीम। सबसे पहले मैं आप तमामी हज़रात का और मौलाना का शुक्रिया अदा करता हूँ कि उन्होंने मुझे सवाल करने का मौका दिया। आपका ये प्रोग्राम राय निजात बहुत ही बेहतरीन और मुफीद प्रोग्राम है कि जिसमें इस प्रोग्राम की एक अहम खासियत ये है कि लोग इसमें अपने सवालात बराह रास्त दरियाफ्त करते हैं और उनके जवाब हासिल करते हैं। मैं भी मौलाना से ये सवाल पूछना चाहूँगा कि इस्लाम में निज़ाम माशियात की जो अहमियत बयान की गई है उसे आप बयान फरमाएँ। वस्सलाम।
नाज़रीन कराम, फिर से आपका प्रोग्राम में खैर मकदम है। आइए साथ मिलके ये जो सवाल पूछा गया अभी यहाँ पे इसका जवाब सुनते हैं। कि बोला बहुत ही अहम सवाल है जो यहाँ पे पूछा गया कि इस्लाम, चलिए हमने तो मान लिया इस्लाम में इतनी अहमियत है और इस्लाम के साथ गहरा रबता है मईशत का और माशी मामलात का, लेकिन दीगर मकादम फ़िक्र जो पाए जाते हैं और दीगर मज़ाहिब या दीगर तहसीबें या दीगर ममालिक जो अपने तरह के कानून उनके यहाँ पाए जाते हैं, जैसे मुख्तलिफ जैसे मार्क्सिज्म है, मुख्तलिफ इक्तिसादी जो या मईशती निज़ाम है, उनके दरमियान और इस्लाम के दरमियान क्या आप फ़र्क महसूस करते हैं इस मईशी निज़ाम में?
बहरहाल जो आपका सवाल है उस सवाल का मतलब ये है कि हमें कुछ प्रोग्राम चाहिए।
बिल्कुल।
कि हर प्रोग्राम में आके जो दुनिया में इस वक्त मईशती निज़ाम चल रहे हैं पहले उसकी वजाहत की जाए,
बिल्कुल,
फिर इस्लाम की वजाहत की जाए, फिर दोनों के रबते को बयान किया जाए। लेकिन जितना हमारे पास टाइम है उसको नज़र में रखते हुए मैं जवाब देने की कोशिश करता हूँ। देखिए, जितने भी मज़ाहिब हैं, मैं ये नहीं कह रहा हूँ कि वो मज़हब आसमानी है या गैर आसमानी है, नहीं, जो भी मज़हब की बात कर रहा हूँ, चाहे वो मसीही हो, चाहे वो यहूदी हो, चाहे हिंदुज़्म हो, चाहे कोई भी मज़हब है, ये दावा अपनी जगह पे बिल्कुल सही है। अगर किसी को दलील चाहिए तो दलील भी मौजूद है। किसी भी मज़हब ने मईशती निज़ाम जिस तरह से इस्लाम ने पेश किया है, पेश नहीं किया है। क्यों? जो भी मज़हब आपको मिलेगा वो उसके पास इतनी ही फुर्सत है कि वो आके अपनी इबादत को बयान कर ले जाए। और एक बहुत अजीब बात होगी और इसकी वजह से हम बात को बहुत आसानी से समझ लेंगे। देखिए देखिए, क्योंकि सबसे ज़्यादा इस वक्त दुनिया में मसीही हैं, उसके बाद मुसलमान हैं। मसीहियों से आके एक रब्ता बयान करता चलूँ। देखिए, मसीहियत ने आके हुकूमत और इस यानी मज़हब को अलग कर दिया, सियासत को और मज़हब को एक दूसरे से अलग कर दिया। जबकि हमें पता है मईशत के अंदर हुकूमत की कितनी दखालत होती है। अगर एक हुकूमत सही नहीं है तो क्या उस मुआशरे का मईशती निज़ाम सही हो पाएगा?
बिल्कुल।
भाई, आपके जितनी भी बैंक हैं सबका रब्ता किससे है? हुकूमत से। जो भी आप, यानी छोड़ दीजिए बैंक की बात, आजकल तो हमारा लेन देन नोट से हो रहा है ना, बल्कि अब तो और बात आगे बढ़ गई है, हम कार्ड से आके लेन देन कर रहे हैं। इस नोट की, इस कागज़ की तो कोई हकीकत नहीं है, बल्कि इसके पीछे जो हुकूमत ने और दौलत ने आके इसकी एक अहमियत रखी है, उस चीज़ की अहमियत है।
बिल्कुल।
अगर हुकूमत नहीं है तो ये जो आपके हाथ में नोट है इसकी अहमियत बिल्कुल क्या हो जाती है? कागज़ की तरह हो जाती है। आप इसका हवाई जहाज बना के बच्चे के हाथ में दे दिए, उड़ाए। जब एक निज़ाम गिरता है तो उस निज़ाम के साथ साथ जितने भी नोट होते हैं सबकी अहमियत ज़ीरो हो जाती है कि भाई आके चेंज करिए, अब ये चलने वाले नहीं हैं। तो अगर एक दीन हुकूमत के अंदर दखालत नहीं रखता है तो क्या वो मईशती निज़ाम में दखालत रख सकता है?
बिल्कुल नहीं,
बिल्कुल नहीं रख सकता। लेकिन इस्लाम सबसे ज़्यादा आके अहमियत का कायल है कि इस्लाम में और सियासत में कोई जुदाई नहीं है, اس کا مطلب یہ ہے کہ اسلام سب سے پہلے آ کے حکومت کو اس بات کو سمجھاتا ہے کہ دیکھو یہ جو نظام معیشتی تمہارے ہاتھ میں دیا جا رہا ہے تمہیں اپنے اعتبار سے نہیں چلانا ہے بلکہ یہ معیشتی نظام اس اعتبار سے چلے گا جس طرح سے خداوند متعال نے کہا ہے. یہ پہلی بات. مبانی جو معیشتی مبانی ہیں معیشتی اصول ہیں اسلام کے اندر اس میں ایک اصل ہے, تقریباً 10 اصل ہیں اسلام کے, اس میں سے صرف ایک کی طرف اشارہ کروں گا جو ہماری بحث سے جس کا رابطہ ہے وہ یہ, تمام انسان, تمام انسان جو بھی زمین کے اندر مال و دولت ہے اس کو لینے کے حوالے سے برابر ہیں, کوئی ایک دوسرے کے اوپر تقدم نہیں رکھتا. یہ ایک اصل ہے اور قانون ہے اسلام کے معیشتی نظام کا. لیکن جو دیگر معیشتی نظام ہیں وہاں پر آپ کو یا تو اس اصل کی پابندی نہیں ملے گی یا تو شروع سے ہی اس اصل کو ماننے والے نہیں ملیں گے. دیکھیں مارکسزم جو نظام ہے, نظام اقتصادی جو مارکسزم نے آ کے پیش کیا ہے, انہیں نے چار اپنے مبانی پیش کیے ہیں, اس میں سے ایک ان کا جو پہلا مبنی ہے وہ یہ ہے کہ دولت انسان کی استعداد کے حوالے سے اس کو دی جائے گی. سب کام کریں, سب کام کریں, لیکن آپ کے کام کے مقابلے میں کتنا پیسہ آپ کو دیا جائے گا, جتنی آپ کی صلاحیت ہے. سننے میں یہ اصل بہت اچھا لگتا ہے لیکن سوال یہ اٹھتا ہے کہ انسان کی صلاحیت کو طے کون کرے گا, کس کی کتنی صلاحیت ہے, یہ کیسے طے کیا جائے گا کس کی کتنی صلاحیت ہے, کس کو کتنا کام کرنا ہے اور اس کے مقابلے میں اس کو کتنا دیا جائے گا. اسلام پہلا کہ اس کو برابر سے بانٹتا ہے, اور البتہ یہاں پر برابر ہمیشہ, یہ شاید کئی پروگرام میں اس بات کو بیان کر چکا ہوں کہ عدالت میں اور مساوات میں فرق ہے. کبھی کبھی ایسا ہوتا ہے کہ مساوات عین عدالت ہے, لیکن بہت سی جگہ پر ایسا ہوتا ہے کہ نہیں, مساوات اور عدالت میں فرق ہو جاتا ہے. جیسے ایک اسکول ہے, اس اسکول میں آپ تنخواہ بانٹیں گے تو چپراسی کو تنخواہ دیں گے, ٹیچر کو تنخواہ دیں گے, لیکچرر کو تنخواہ دیں گے, پرنسپل کو تنخواہ دیں گے, اسٹاف کو تنخواہ دیں گے, کیا سب کی تنخواہ برابر ہوگی؟
بالکل نہیں.
لیکن یہ عین عدالت ہے, مساوات نہیں ہے لیکن عدالت ہے. اسلام کا جو نظام اقتصادی ہے وہ مساوات کے اوپر نہیں بلکہ عدالت کے اوپر قائم ہے,
عدل و انصاف. بالکل.
لیکن جو دوسرے نظام اقتصادی ہیں اس کے اندر یا تو مساوات کے اوپر توجہ دی جاتی ہے یا توجہ اس بات کے اوپر دی جاتی ہے کہ جس کے پاس زیادہ دولت ہے اس کی دولت بڑھتی رہتی ہے, جو فقیر ہے وہ اپنے فقر میں نیچے سے نیچے چلتا چلا جاتا ہے. آج جو دنیا کا نظام ہے آپ اس کو دیکھ لیجئے, ہر سال دنیا میں لسٹ نکلتی ہے کہ جو 10 سب سے زیادہ پیسے والے لوگ ہیں. آپ پچھلے 50 سال, پچھلے 30 سال کی یہ لسٹ نکال کے دیکھ لیجئے, جن لوگ کے پاس دولت تھی ان کی دولت بڑھی ہے, جو لوگ فقیر تھے ان کے فقر میں اضافہ ہوا ہے. اسلام اس نظام کو کبھی نہیں مانتا. اسلام اس نظام کو مانتا ہے, اس معیشتی نظام کو مانتا ہے جہاں پر حق حقدار کو ملے. ہر انسان کو حق ہے کہ وہ جو خداوند متعال نے مال و ثروت اس کائنات کے اندر رکھا ہے, جتنی بھی چیزیں اس دنیا میں رکھی ہیں سب آ کے اس کو استعمال کر سکتے ہیں, استعمال کرنے کی ان کو اجازت ہے, کوئی اس کے اندر روک نہیں سکتا ہے. بس اگر اسلامی حکومت ہے تو اسلامی حکومت اپنے اعتبار سے اس کو آ کے دیکھتی ہے, اگر اسلامی حکومت نہیں ہے تو ہر انسان کی اپنی ذمہ داری ہے کہ اس اسلام کے نظامی اقتصاد کو سمجھے اور اس کے اعتبار سے آ کے عمل کرے. تو دو فرق کی طرف ادھر اشارہ کیا جا سکتا ہے. پہلا فرق کہ اسلامی جو معیشتی نظام ہے وہ عدالت کے محور کے اوپر قائم ہے, جو دوسرے مکاتب فکری ہیں اور ان کے کیا جو نظام پایا جاتا ہے عین ممکن ہے کہ کہیں پر وہ مساوات کے اوپر قائم ہو, لیکن ضروری نہیں ہے کہ مساوات عین عدالت ہو. یہ پہلی بات. دوسری بات, اسلامی جو نظام ہے وہ کیونکہ حکومت کو اور اسلام کو ایک دوسرے سے الگ نہیں سمجھتا ہے, لہٰذا وہ حکومت کو آ کے بتاتا ہے کہ کس طرح سے اپنا معیشتی نظام آ کے قائم کریں. لیکن دوسرے مکاتب فکری میں کیونکہ حکومت کو اور دین کو ایک دوسرے سے الگ کر دیا جاتا ہے تو وہاں پر اقتصادی نظام انسانوں کے ذریعے سے بنایا جاتا ہے, اور آپ جانتے ہیں انسان خطا کار ہے. لیکن اسلام میں نظام اقتصادی خداوند متعال کے ذریعے سے بنایا جاتا ہے, جو پیغمبر کے ذریعے سے اور وحی کے ذریعے سے ہم تک کے پہنچتا ہے.
لہٰذا اس میں خطا کی بالکل گنجائش
خطا کی گنجائش نہیں ہے. اگر ہمیں کہیں خطا ملتی ہے, کہیں غلطی ملتی ہے, تو ہم سمجھیں وہ ہم نے سمجھنے میں غلطی کی ہو سکتی ہے,
اس نظام کو نافذ کرنے میں
غلطی کی. اسلام جیسے بتایا ہم اس کو اس طرح سے نافذ نہیں کر رہے. اور آج ایک عجیب بات ہے, اسلامک بینکنگ
صحیح
آج دنیا میں ایک آواز اٹھی ہوئی ہے
بالکل,
اور غیر اسلامی ممالک بھی اسلامک بینکنگ کی طرف آ رہے ہیں.
کیوں آ رہے ہیں؟ بالکل
کیوں آ رہے ہیں؟ ضرور انہوں نے اس میں کچھ فائدہ دیکھا ہے.
بالکل
جی, تو ان کی سمجھ میں آیا ہے کہ جو دنیا کا معیشتی نظام تھا جو آج بالکل تہس نہس ہو رہا ہے. آپ یورپ میں جا کے ممالک کو دیکھیں کتنے مقروض ہیں,
بہت
روز لوگ کیوں سڑکوں پر آ رہے ہیں,
جو وال اسٹریٹ کے
جی وال اسٹریٹ کا قضیہ 3 سال 4 سال سے کھینچ رہا ہے, چلتا چلا جا رہا ہے. کیوں چلتا چلا جا رہا ہے؟ کیونکہ جس معیشتی نظام کو انہیں نافذ کیا تھا آج دنیا سمجھ رہی ہے کہ وہ معیشتی نظام بالکل صحیح نہیں تھا.
بہت بہت شکریہ قبلہ, بہت اچھی گفتگو رہی, امید ہے کہ ناظرین کو بھی پسند آئی ہوگی. چونکہ وقت میں گنجائش نہیں ہے, یہیں پہ آپ سے خدا حافظ کرتے ہیں. ناظرین کرام, بہت ہی عمدہ گفتگو ہو رہی تھی جناب مولانا علی عباس خان صاحب کے ساتھ اسلام میں معیشت کی اہمیت کے حوالے سے. تو یہاں پہ بطور خلاصہ آپ کی خدمت میں عرض کروں کہ علی جناب نے فرمایا کہ دیکھیں انسان اور جانور میں یہی فرق ہے کہ جانور کو جو بھی چیز ملتی ہے اس کائنات میں تو بالکل تیار اور آمادہ ہوتی ہے, لیکن انسان کو کوئی بھی چیز حاصل کرنے کے لیے تلاش اور کوشش کرنی پڑتی ہے, اس کو کسب کرے اور اس کے بعد اس چیز کو تیار کرنی پڑتی ہے, یعنی وہ چیز آمادہ کرے. اور اس حوالے سے دیکھتے ہیں کہ بعض چیزیں وہ خود تیار کرتا ہے اور بعض میں دوسروں سے مدد لیتا ہے. لہذا یہاں پہ وقت آتا ہے کہ وہ کچھ چیزیں آپس میں بانٹ لے, بانٹنے سے کچھ چیزوں میں مدد لیتا ہے اور کچھ چیزوں میں دوسروں کی مدد کرتا ہے, تو یہاں سے معاملات شروع ہو جاتے ہیں. انسان کا لین دین یہیں پہ جو ہے اپنا عنوان لیتا ہے. اور اسی حوالے سے ہم دیکھتے ہیں کہ جو اشارہ کیا یہاں پہ مولانا نے کہ سب سے زیادہ تاکید جو اسلام نے کی ہے وہ ہے معاملات پہ. اگر ہم اسلام نے جو انسان سے جڑے مسائل کو 3 حصوں میں تقسیم کیا, کچھ معاملات کے سلسلے میں, کچھ عبادات کے سلسلے میں اور کچھ اخلاقیات کے سلسلے میں, لیکن سب سے زیادہ جو قرآن, نبی اکرم کی سیرت اور ائمہ معصومین کے فرامین, ان میں اگر ہم دیکھیں تو معاملات پہ کافی تاکید ہوئی ہے. اسی حوالے سے دیکھا جائے تو معاملات انسان کو کمال تک پہنچنے کے لیے, اگر انسان کمال اور رشد کا طالب ہے, جو کہ واقعی معنی میں یہی ہے, انسان کو اسی لیے بھیجا گیا تاکہ وہ سعادت حاصل کر سکے, تو اس تک پہنچنے کے لیے, اس کمال کو حاصل کرنے کے لیے انسان کو ایک ایسا معیشتی نظام اپنانا ہوگا جو ہر طرح سے جائز ہو. لہذا اس کے اصول, اس کے قوانین, اس کے ضوابط اور ہر طرح کے جو مسائل اس سے جڑے ہوئے, ان سے آشنا ہونا ضروری ہے. لہذا اسی لیے جو کہا گیا ہے کہ انسان جو معیشت کے لیے دوڑ دھوپ کرتا رہتا ہے, اس کی مثال اس مجاہد کی ہے جو واقعاً تلاش کرتا رہتا ہے خدا کی راہ میں. اور اسی حوالے سے یہاں پہ اشارہ کیا گیا ہے کہ فرق جو دوسرے مکاتب فکر اور اسلامی نظام, معیشتی نظام میں پایا جاتا ہے, وہ اس حوالے سے کہ اسلام نے حکومت اور سیاست سے اپنے آپ کو جدا نہیں کیا ہے, اور چونکہ اقتصادی اور معیشتی نظام جو ہے وہ مربوط ہوتا ہے حکومت سے, لہٰذا ہر زاویے سے حکومت دخیل ہوتی ہے اس معیشتی نظام میں. لہٰذا اسلام نے جو اصول اپنائے ہیں وہ اسی حوالے سے کہ کبھی اس کو اسلام اور سیاست میں جدائی نہیں ڈالی ہے. لیکن دوسرے مقاعد فکر میں ہم دیکھتے ہیں کہ اس حوالے سے وہاں پہ ہمیں دوگانگی نظر میں آتی ہے اور دیکھنے میں ملتا ہے کہ وہ اسلام, دین اور سیاست کو آپس میں جدا کرتے ہیں. وہاں عبادت کا ایک تصور ہے اور سیاست کا ایک اور تصور. اور دوسرا اہم نقطہ یہاں پہ جو فرمایا, جو اہم اساسی فرق ہے, وہ یہ ہے کہ اسلام نے معاشی نظام کو عدل و انصاف پہ قائم کیا ہے, وہ یہ ایک اہم اصول ہے. لیکن دوسرے مکاتب فکر میں اس اصول کی رعایت نہیں ہوتی ہے, یا اس اصول کے بارے میں کچھ کہا ہی نہیں گیا ہے. چونکہ وقت میں گنجائش نہیں, یہیں پہ ہم آپ سے خدا حافظی کریں گے. خدا حافظ.